السلام علیکم. پاکستان میں اس وقت شام کے 7، بھارت میں 7:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 9 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے ہماری باقاعدہ نشریات کا آغاز ہوتا ہے. پہلے گھنٹے کے لیے میں ہوں آپ کا میزبان خالد حمید. جیسا کہ آپ دیکھ رہے ہیں فیس بک لائیو پر ہم آپ کے سامنے ہیں, اور ویب سائٹ اور ریڈیو پر ہمارا یہ ایک گھنٹے کا نیوز شو جاری رہے گا. تو آغاز کرتے ہیں پہلے آج کی اہم خبروں کی سرخیوں سے. پاکستان کے دفتر خارجہ نے افغانستان میں امن و مصالحت کی کوششوں کی حمایت کا اعادہ کرتے ہوئے کہا ہے کہ پاکستان روس کے دارالحکومت ماسکو میں رواں ہفتے ہونے والے امن مذاکرات میں شرکت کرے گا. خیبر پختونخوا کے جنوبی ضلع بنو میں پختون تحفظ تحریک کے لگ بھگ 3 درجن گرفتار کارکنوں کو جمعرات کے روز عدالتی ریمانڈ پر جیل بھیج دیا گیا ہے. پاکستان کی حکومت نے آسیہ بی بی کی جیل سے رہائی کے بعد بیرون ملک جانے کی اطلاعات کو مسترد کرتے ہوئے کہا ہے کہ سپریم کورٹ کے فیصلے کے بعد آسیہ آزاد شہری ہیں اور حکومت پاکستان کے تحفظ میں ہیں. سول سوسائٹی نے سپریم کورٹ سے آسیہ بی بی کی بریت کے فیصلے کے بعد پرتشدد احتجاجی مظاہروں اور ہنگاموں کی بھرپور مذمت کی ہے. اور خبر رساں ادارے رائٹرز کے مطابق ہالینڈ کی حکومت نے جمعرات کے روز کہا ہے کہ اس نے مسیحی خاتون آسیہ بی بی کے وکیل کو عارضی پناہ کی پیشکش کی تھی. اور پاکستان کا کہنا ہے کہ امریکہ میں قید پاکستانی ڈاکٹر عافیہ صدیقی کے معاملے پر امریکہ حکام سے جاری بات چیت میں پیش رفت ہوئی ہے, تاہم حکام نے اس حوالے سے مزید تفصیلات نہیں بتائیں. یہ تو تھیں پاکستان سے آنے والی خبروں کی شہ سرخیاں. اور کچھ اور عالمی خبریں. جنوبی کیلیفورنیا میں عہدیداروں نے بتایا ہے کہ ایک مسلح شخص نے بدھ کو دیر گئے ایک بار اور ڈانس کلب پر حملہ کر کے 11 افراد کو ہلاک کر دیا ہے. امریکہ کے اٹارنی جنرل جیف سیشنز نے صدر ڈونلڈ ٹرمپ کے کہنے پر اپنے عہدے سے استعفیٰ دے دیا ہے. جنوبی کوریا کا کہنا ہے کہ شمالی کوریا نے اس سے کہا ہے کہ امریکہ کے ساتھ اعلیٰ سطحی بات چیت ملتوی کر دی جائے, جو آئندہ جمعرات کو نیو یارک میں طے تھی. اور امریکہ میں منگل کے روز ہونے والے وسط مدتی انتخابات کے بعد ملک کا سیاسی منظر تبدیل ہو گیا ہے. اس بارے میں ہمارے پاس رپورٹس بھی ہیں جو کچھ دیر میں ہم آپ کو پیش کریں گے. تو اب یہ خبریں تھیں شہ سرخیاں, اور تفصیل کچھ دیر کے بعد. جنوبی کیلیفورنیا میں عہدیداروں نے بتایا ہے کہ ایک مسلح شخص نے بدھ کو دیر گئے ایک بار اور ڈانس کلب پر حملہ کر کے 11 افراد کو ہلاک کر دیا ہے. وینچر کاؤنٹی کے شیرف جیف ڈین نے اخباری نمائندوں کو بتایا کہ ان کے ایک افسر کو جو موقع پر پہنچے اور حملہ آور سے مقابلے کی کوشش کی انہیں گولی مار دی گئی. انہوں نے بتایا کہ شیرف سارجنٹ رون ہیلس, جو ان کے محکمے میں 29 سالہ سابق فوجی تھے, بعد میں ہسپتال پہنچ کر دم توڑ گئے. شیرف ڈین کا کہنا تھا کہ حملے میں متعدد افراد زخمی بھی ہوئے ہیں. امریکہ کے اٹارنی جنرل جیف سیشنز نے صدر ڈونلڈ ٹرمپ کے کہنے پر اپنے عہدے سے استعفیٰ دے دیا ہے. سیشنز نے صدر کے نام اپنے خط میں کہا ہے کہ آپ کے کہنے پر میں اپنا استعفیٰ پیش کر رہا ہوں. سیشنز نے اپنے خط میں لکھا ہے کہ جس دن سے مجھے امریکہ کے اٹارنی جنرل کے عہدے کا حلف اٹھانے کا اعزاز حاصل ہوا تھا, میں محکمہ انصاف میں آنے کے بعد اسی دن سے ہر روز اپنی ڈیوٹی سر انجام دیتے ہوئے اپنے ملک کی خدمت کر رہا ہوں. سیشنز کے خط میں کہا گیا ہے کہ میں قانونی عمل کے بنیادی پہلوؤں کی مدد کے لیے, جو انصاف کی بنیاد ہیں, یہ کام اپنی بہترین صلاحیت کے ساتھ ادا کرتا رہا ہوں. صدر ٹرمپ نے اپنے ٹویٹ میں لکھا کہ سیشنز کے چیف آف اسٹاف میتھیو جی ویٹکر اب قائم مقام اٹارنی جنرل کے طور پر خدمات سر انجام دیں گے. جنوبی کوریا کا کہنا ہے کہ شمالی کوریا نے ان سے کہا ہے کہ امریکہ کے ساتھ اعلیٰ سطحی بات چیت کو ملتوی کر دیا جائے, جو آئندہ جمعرات کو نیو یارک میں طے تھی. جنوبی کوریا کے وزیر خارجہ کانگ کیونگ کانگ واہ نے جمعرات کے روز سول میں قانون سازوں کو بتایا کہ امریکہ نے انہیں پیانگ یانگ کی اس خواہش کی اطلاع دی ہے کہ ملاقات کو ملتوی کر دیا جائے, جس میں اس معاہدے پر پیش رفت اور بات ہونا تھی جو سنگاپور میں سربراہ کانفرنس میں طے پایا تھا. امریکی وزیر خارجہ مائک پومپیو نے جمعرات کے روز کم یونگ چول سے ملنا تھا, جو شمالی کوریا کے لیڈر کم جونگ ان کے ایک سینئر مشیر ہیں. بدھ کے روز وائٹ ہاؤس میں ایک نیوز کانفرنس میں صدر ٹرمپ نے کہا کہ انہیں معاہدے کو حتمی شکل دینے کی کوئی جلدی نہیں ہے. پاکستان کے دفتر خارجہ نے افغانستان میں امن و مصالحت کی کوششوں کی حمایت کا اعادہ کرتے ہوئے کہا ہے کہ پاکستان روس کے دارالحکومت ماسکو میں رواں ہفتے ہونے والے امن مذاکرات میں شرکت کرے گا. روس کی میزبانی میں ہونے والے افغان حکومت اور طالبان کو بھی شرکت دی گئی تھی، تاہم افغان حکومت پہلے اس مذاکراتی عمل میں شرکت سے انکار کر چکی ہے۔ اور خیبر پختونخوا کے جنوبی ضلع بنو میں پختون تحفظ تحریک کے لگ بھگ 3 درجن گرفتار کارکنوں کو جمعرات کے روز عدالتی ریمانڈ پر جیل بھیج دیا گیا ہے۔ ان کارکنوں میں عوامی نیشنل پارٹی ضلع بنو کے صدر حاجی عبدالصمد خان بھی شامل ہیں۔ اس بارے میں ہمارے پاس تفصیلی رپورٹ ہیں جو کچھ دیر میں ہم آپ کے لیے پیش کریں گے۔ پاکستان کی حکومت نے آسیہ بی بی کے جیل سے رہائی کے بعد بیرون ملک جانے کی اطلاعات کو مسترد کرتے ہوئے کہا ہے کہ سپریم کورٹ کے فیصلے کے بعد آسیہ آزاد شہری ہیں اور حکومت پاکستان کے تحفظ میں ہیں۔ اسلام آباد میں دفتر خارجہ کے ترجمان محمد فیصل نے بریفنگ کے دوران بتایا کہ آسیہ بی بی پاکستان میں ہیں، تاہم انہوں نے یہ نہیں بتایا کہ انہیں کس محفوظ مقام پر منتقل کیا گیا ہے۔ بعض اطلاعات کے مطابق آسیہ بی بی کو ملتان جیل سے رہا کرنے کے بعد راولپنڈی کے نور خان ایئر بیس لایا گیا، جہاں وہ اپنے خاندان کے ساتھ بیرون ملک روانہ ہو گئی ہیں۔ سول سوسائٹی نے سپریم کورٹ سے آسیہ بی بی کی بریت کے فیصلے کے بعد پرتشدد احتجاجی مظاہروں اور ہنگاموں کی بھرپور مذمت کی ہے۔ کراچی میں انسانی اور شہری حقوق کے لیے کام کرنے والے رہنماؤں نے مطالبہ کیا ہے کہ حالیہ پرتشدد ہنگاموں پر تحریک لبے کی قیادت کے خلاف ملکی آئین سے غداری کے تحت مقدمات درج کیے جائیں اور بطور سیاسی جماعت رجسٹریشن منسوخ کی جائے۔ یہ مطالبہ عوامی مزاحمتی فورم کے پلیٹ فارم سے سامنے آیا ہے۔ اور خبر رساں ادارے رائٹرز کے مطابق ہالینڈ کی حکومت نے جمعرات کے روز کہا کہ اس نے مسیحی خاتون آسیہ بی بی کے وکیل کو عارضی پناہ کی پیشکش کی تھی۔ وزارت خارجہ کے ترجمان نے بتایا کہ آسیہ بی بی کے وکیل سیف الملوک کو چند ماہ کے لیے ہالینڈ میں قیام کی اجازت دی گئی تھی۔ وہ ہفتے کے روز ہالینڈ پہنچے تھے۔ پاکستان میں توہین رسالت کے مقدمے میں موت کی سزا پانے والی آسیہ بی بی کے مقدمے کی پیروی سیف الملوک نے کی، اور ان کے سپریم کورٹ سے رہائی کے بعد سے سیف الملوک کو ملک میں جان کا خطرہ تھا۔ پاکستان کا کہنا ہے کہ امریکہ میں قید پاکستانی ڈاکٹر عافیہ صدیقی کے معاملے پر امریکی حکام سے جاری بات چیت میں پیش رفت ہوئی ہے، تاہم حکومت نے اس حوالے سے مزید تفصیلات نہیں بتائیں۔ پاکستان کے دفتر خارجہ کے ترجمان محمد فیصل نے ہفتہ وار بریفنگ میں بتایا کہ اعلیٰ امریکی سفارتکار ایلس ویلس کے حالیہ دورے پر بھی ڈاکٹر عافیہ کے بارے میں بات چیت ہوئی ہے۔ اور پاکستان میں سپریم کورٹ نے معروف کالم نگار عطاء اللہ قاسمی کی بطور ایم ٹی اور چیئرمین پی ٹی وی تقرری کو غیر قانونی قرار دے دیا ہے اور انہیں تا حیات کسی بھی سرکاری عہدے کے لیے نااہل قرار دے دیا ہے۔ یہ تھیں وہ خبریں جو فیس بک لائیو پر ہم نے آپ کے لیے پیش کی۔ ویب سائٹ اور ریڈیو پر ابھی ہمارا یہ نیوز شو جاری ہے، ہمارے ساتھ رہیے گا۔ فیس بک لائیو سے اجازت لیتے ہیں، اللہ حافظ۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں اور حالات حاضرہ کی رپورٹوں پر مبنی یہ نیوز شو آپ کے لیے پیش کیا جا رہا تھا۔ کچھ مزید خبریں اور رپورٹیں۔ پاکستان کے دفتر خارجہ نے افغانستان میں امن و مصالحت کی کوششوں کی حمایت کا اعادہ کرتے ہوئے کہا ہے کہ پاکستان روس کے دارالحکومت ماسکو میں رواں ہفتے ہونے والے امن مذاکرات میں شرکت کرے گا۔ روس کی میزبانی میں ہونے والے افغان حکومت اور طالبان کو بھی شرکت کی دعوت دی گئی ہے، تاہم افغان حکومت پہلے اس مذاکراتی عمل میں شرکت سے انکار کر چکی ہے۔ اسلام آباد سے یہ رپورٹ دی ہے محمد جلیل نے۔
پاکستان کی دفتر خارجہ کے ترجمان محمد فیصل نے اس بات کی تصدیق جمعرات کو معمول کی ہفتہ وار پریس بریفنگ کے دوران روس کے دارالحکومت ماسکو میں ہونے والے افغان امن مذاکرات میں پاکستان کی شرکت سے متعلق پوچھے گئے سوال کے جواب میں کہی۔ ترجمان دفتر خارجہ محمد فیصل نے کہا کہ پاکستان یہ سمجھتا ہے کہ افغان تنازع کا حل بات چیت ہی سے ممکن ہے۔
اگر آپ کا یہ روس والا سوال میں سمجھ سکا ہوں تو یقیناً جی ہم فورن آفس کے ایڈیشنل سیکرٹری لیڈ کریں گے، وہاں موجود ہوں گے۔ پاکستان سپورٹس افغان لیڈ افغان اونڈ ایفرٹس، اور ہم تو بار بار کہہ رہے ہیں کہ پولیٹیکل پروسیس ہے اور اس مسئلے کا حل جو ہے وہ ڈائیلاگ سے نکلنا ہے، تو ہم تو ہر ڈائیلاگ کے لیے تیار ہیں، وہاں بھی تیار ہیں اور کہیں اور ہوگا وہاں بھی تیار ہیں۔
تاہم جب ان سے پوچھا گیا کہ ماسکو مذاکرات افغان امن و مصالحت کی کوششوں میں کس طرح معاون ہو سکتے ہیں تو انہوں نے کہا،
ہم تو جی اپنا خلوص نیت کے ساتھ وہاں جا رہے ہیں، ایکٹیولی پارٹیسپیٹ کر رہے ہیں، پروسپیکٹس تو وقت ہی بتائے گا۔
روس کی میزبانی میں جمعے کو ہونے والے امن مذاکرات میں بھارت، ایران، پاکستان، چین اور امریکہ کے علاوہ افغان طالبان اور کئی دیگر ملکوں کو شرکت کی دعوت دی گئی ہے، تاہم افغان حکومت نے ان میں شرکت سے انکار کر دیا ہے، تاہم ایک غیر سرکاری افغان وفد ان میں شرکت کرے گا۔ پاکستان کی طرف سے حال ہی میں رہا کیے جانے والے افغان کمانڈر ملا عبد الغنی برادر کی رہائی سے متعلق پوچھے گئے سوال کے جواب میں ترجمان دفتر خارجہ محمد فیصل نے کہا کہ ملا برادر کی رہائی امریکہ کی درخواست پر عمل میں آئی۔
This decision was taken following the visit of US Special Envoy on Afghan Reconciliation Ambassador Zalmay Khalilzad to the region and his meetings with Taliban representatives in Doha. He was released to provide impetus to the peace and reconciliation efforts in Afghanistan.
ترجمان دفتر خارجہ کا کہنا ہے کہ ان کی رہائی کا فیصلہ امریکہ کے خصوصی نمائندے برائے افغان مفاہمت زلمے خلیلزاد کے خطے کے دورے اور ان کی دوحہ میں افغان طالبان کے نمائندوں کے ساتھ ہونے والی ملاقاتوں کے بعد عمل میں آئی۔ انہوں نے مزید کہا کہ ملا برادر کی رہائی افغانستان میں امن و مصالحت کی کوششوں کو تیز کرنے کا حصہ ہے اور پاکستان افغانستان میں امن و مصالحت کی کوششوں میں اپنا کردار ادا کرتا رہے گا۔ یاد رہے کہ افغانستان کے لیے امریکہ کے نمائندہ خصوصی زلمے خلیلزاد نے گزشتہ ماہ افغانستان، پاکستان، قطر اور سعودی عرب کا دورہ کیا تھا، جس کے بعد پاکستان نے افغان طالبان کی شریک بانی ملا عبد الغنی برادر کو رہا کر دیا تھا جو گزشتہ کئی سالوں سے پاکستان میں زیر حراست تھے۔ محمد جلیل، وائس آف امریکہ، اسلام آباد۔
خیبر پختونخوا کے جنوبی ضلع بنو میں پختون تحفظ تحریک کے لگ بھگ 3 درجن گرفتار کارکنوں کو جمعرات کے روز عدالتی ریمانڈ پر جیل بھیج دیا گیا ہے۔ ان کارکنوں میں عوامی نیشنل پارٹی ضلع بنو کے صدر حاجی عبدالصمد خان بھی شامل ہیں، جبکہ تحریک کے 6 دیگر رہنماؤں نے گرفتاری سے بچنے کے لیے مقامی عدالت سے ضمانت قبل از گرفتاری حاصل کرنے میں کامیابی حاصل کی ہے۔ اس بارے میں پشاور سے شمیم شاہد کی رپورٹ۔
پاکستانی حکومت نے ان خبروں کی سختی سے تردید کی ہے جس میں کہا گیا ہے کہ توہین مذہب کے الزام سے بری ہونے والی ملزمہ آسیہ بی بی بیرون ملک روانہ ہو گئی ہیں۔ جمعرات کو ہفتہ وار بریفنگ میں ترجمان دفتر خارجہ ڈاکٹر فیصل نے کہا کہ آسیہ بی بی کی بیرون ملک جانے کی خبروں میں کوئی صداقت نہیں، وہ پاکستان ہی میں ایک محفوظ مقام پر ہیں۔ ان کا کہنا تھا کہ آسیہ بی بی کی بریت کے خلاف نظر ثانی کی درخواست عدالت میں زیر سماعت ہے۔ آسیہ بی بی آزاد شہری ہیں، وہ عدالتی فیصلے کے بعد جہاں جانا چاہیں جا سکتی ہیں۔ ترجمان کے مطابق بطور آزاد شہری ان پر نقل و حرکت کی کوئی پابندی نہیں۔
She has not left the country. She is at a safe place in Pakistan. یہ سٹیٹس ہے۔ ان کی ایک ریویو پیٹیشن ہے جو سپریم کورٹ میں لگی ہوئی ہے۔
دوسری جانب آسیہ بی بی کی توہین مذہب کیس میں رہائی کے بعد پاکستان کے مذہبی طبقات کا احتجاج جاری ہے۔ کراچی میں مذہبی جماعتوں کے اتحاد متحدہ مجلس عمل کے تحت بڑا احتجاجی مظاہرہ کیا گیا جس میں بڑی تعداد میں لوگوں نے شرکت کی۔ مجلس عمل کراچی کے رہنما حافظ نعیم الرحمان نے موقف اختیار کیا کہ سپریم کورٹ کا فیصلہ انصاف کے اصولوں پر مبنی نہیں۔ وائس آف امریکہ سے بات کرتے ہوئے ان کا کہنا تھا کہ احتجاج کا مقصد مذہبی جماعتوں کا مشترکہ بیانیہ قوم کے سامنے رکھنا ہے۔
کورٹ کے فیصلے میں قانونی طور پر بھی اس کی تمام تر پہلوؤں کو نہیں دیکھا گیا اور اس پورے کیس کو ایک طرح سے مس ریڈ کر کے مس گائڈ کیا گیا ہے اور غلط فیصلہ دیا گیا ہے۔ ہم یہ سمجھتے ہیں کہ اس کو ہر صورت میں ریویو ہونا چاہیے۔
احتجاجی مظاہرے سے ایم ایم اے کے مرکزی قائدین مولانا فضل الرحمان، مولانا شاہ اویس نورانی، مولانا نادر عباس تقوی اور دیگر نے بھی خطاب کیا۔ 31 اکتوبر کو سپریم کورٹ نے توہین مذہب کے الزام میں قید آسیہ بی بی کی اپیل منظور کرتے ہوئے رہائی کے احکامات دیے تھے، جس پر مذہبی جماعتوں کی جانب سے پرتشدد احتجاج، مظاہروں اور دھرنوں کا سلسلہ شروع ہو گیا تھا۔ دھرنوں کا سلسلہ حکومت اور تحریک لبیک کے درمیان معاہدے کے بعد ختم ہوا تھا، تاہم پرتشدد دھرنوں میں ملوث ملزمان کے خلاف اب قانونی کارروائی کی جا رہی ہے۔ محمد ثاقب، وائس آف امریکہ، کراچی۔
کراچی سے محمد ساقی بھی رپورٹ دے رہے تھے کہ پاکستان کی حکومت نے آسیہ بی بی کے جیل سے رہائی کے بعد بیرون ملک جانے کی اطلاعات کو مسترد کیا ہے. اور پاکستان کے وزیر خارجہ شاہ محمود قریشی نے کہا ہے کہ ان کی معلومات کے مطابق آسیہ پاکستان میں ہی ہیں. اس بارے میں حکومت پر دباؤ ہے یا نہیں, لیکن یہ بھی دیکھنا ہوگا کہ قانون کیا کہتا ہے. یہ بات انہوں نے ملتان کے ایک ہوٹل کے باہر میڈیا سے گفتگو کرتے ہوئے کہی. ان کا کہنا تھا,
اندرونی دباؤ اپنی جگہ ہوگا یا نہیں ہوگا, بات ہے قانون کی. قانون کس چیز کی اجازت دیتا ہے اور قانون کس چیز کی اجازت نہیں دیتا. تو ادارے جو ہیں وہ قانون کے پابند ہیں, ٹھیک ہے نا جی. دباؤ تو مطلب خواہشات ہوتی ہیں نا جی, خواہشات ہو سکتی ہیں.
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں اور حالات حاضرہ کی رپورٹوں پر مبنی یہ نیوز شو آپ کے لیے پیش کیا جا رہا ہے. خیبر پختونخوا کے جنوبی ضلع بنو میں پختون تحفظ تحریک کے لگ بھگ 3 درجن گرفتار کارکنوں کو جمعرات کے روز عدالتی ریمانڈ پر جیل بھیج دیا گیا ہے. پشاور سے شمیم شاہد کی رپورٹ.
خیبر پختونخوا کے جنوبی ضلع بنو میں پختون تحفظ تحریک کے لگ بھگ 3 درجن گرفتار کارکنوں کو جمعرات کے روز عدالتی ریمانڈ پر جیل بھیج دیا گیا ہے. ان کارکنوں میں عوامی نیشنل پارٹی ضلع بنو کے صدر حاجی عبدالصمد خان بھی شامل ہے, جبکہ تحریک کی چیت دیگر رہنماؤں نے گرفتاری سے بچنے کے لیے مقامی عدالت سے ضمانت قبل از گرفتاری حاصل کرنے میں کامیابی حاصل کی ہے. پختون تحفظ تحریک کے رہنما ثنا اعجاز نے وائس آف امریکہ کو بتایا کہ ابھی تک بنو میں لگ بھگ 100 سے زائد کارکنوں کو حراست میں لیا گیا ہے. آئندہ لائعمل کے بارے میں ثنا اعجاز نے کہا,
ہم پہلے پیسفلی اس کو دیکھ رہے ہیں, پھر ہم احتجاج کی کال دیں گے پورے ملک میں اگر کل تک یہ ہمارے جو لوگ جو جیل جا چکے ہیں ان کی بیل نہیں ہوتی تو.
وزیراعظم عمران خان کے ساتھ پختون تحفظ تحریک کی دو رہنماؤں ممبران قومی اسمبلی علی وزیر اور محسن داوڑ کی بات چیت کے بارے میں ثنا اعجاز نے کہا کہ ان دونوں کے خلاف درج مقدمات ختم کرنے کا وعدہ کیا گیا ہے, مگر ان کے بقول بنو میں ایک نہیں 4 مختلف مقدمات درج کیے گئے ہیں. بنو کے ایک سینئر پولیس عہدیدار نے بتایا کہ چونکہ پختون تحفظ تحریک کے کارکنوں اور رہنماؤں کے خلاف دفعہ 144 کے تحت مقدمات درج کیے گئے ہیں اور ان مقدمات میں لگ بھگ 30 کے قریب افراد کو گرفتار کیا گیا ہے جو ان کے بقول قانون کے مطابق ایک کارروائی ہے. شمیم شاہد, وائس آف امریکہ, پشاور.
امریکہ میں منگل کے روز ہونے والے وسط مدتی انتخابات کے بعد ملک کا سیاسی منظر تبدیل ہو گیا ہے. نتائج کے مطابق ڈیموکریٹک پارٹی نے ایوان نمائندگان پر برتری حاصل کرتے ہوئے اس کا کنٹرول سنبھال لیا ہے, جبکہ ریپبلکن پارٹی نے سینٹ میں اپنی پوزیشن مستحکم کر لی ہے. انتخابی نتائج سے صدر ٹرمپ کے بارے میں ووٹرز کی رائے منقسم ہوتی دکھائی دے رہی ہے. اس بارے میں وائس آف امریکہ کے نمائندے جم میلون کی رپورٹ کے ساتھ شبیر جیلانی.
اب جبکہ ڈیموکریٹک پارٹی نے ایوان نمائندگان کا کنٹرول حاصل کر لیا ہے, صدر ٹرمپ نے ڈیموکریٹک پارٹی کے ساتھ مل کر کام کرنے کا عندیہ دیا ہے. ان کا کہنا تھا,
I would like to see bipartisanship, I'd like to see unity, and I think we have a very good chance of, and maybe not on everything, but I think we have a very good chance of seeing that.
میں دو پارٹیوں پر مبنی نظام دیکھنا چاہوں گا, میں اتحاد دیکھنا چاہوں گا, اور میرا خیال ہے کہ اس بات کے واضح امکانات ہیں. ہو سکتا ہے کہ ہر بات پر ایسا نہ ہو, لیکن میرے خیال میں اس کے بہت زیادہ امکانات ہیں. صدر ٹرمپ نے سینٹ میں ریپبلکن پارٹی کی کامیابی کا ذکر کچھ یوں کیا.
Well, I think the results that I've learned and maybe confirm, I think people like me. I think people like the job I'm doing, frankly.
ہمیں جو نتائج موصول ہوئے ہیں ان سے اس بات کی تصدیق ہوتی ہے کہ لوگ مجھے پسند کرتے ہیں اور میں جو کام کر رہا ہوں وہ اسے سراہتے ہیں. ایوان نمائندگان میں ڈیموکریٹک پارٹی کی لیڈر نینسی پلوسی نے صحت کی دیکھ بھال اور دیگر مسائل کے حوالے سے صدر ٹرمپ کے ساتھ کام کرنے کے لیے دروازہ کھلا رکھا ہے. وہ کہتی ہیں,
We will strive for bipartisanship. We believe that we have a responsibility to seek common ground where we can. Where we cannot, we must stand our ground.
ہم دونوں پارٹیوں کے اشتراکی عمل سے کام کرنے کی کوشش کریں گے. میرے خیال میں ہم پر یہ ذمہ داری عائد ہوتی ہے کہ ہم درمیانی راستہ تلاش کریں. جہاں ہم ایسا نہیں کر سکیں گے تو پھر ہمیں اپنی پوزیشن پر قائم رہنا ہوگا. ڈیموکریٹک پارٹی ایوان نمائندگان کا کنٹرول حاصل کرنے پر خوش ہے، تاہم اسے سینٹ میں کامیابی نہ ملنے پر مایوسی ہوئی ہے۔ سابق کانگریس مین پیٹرک مرفی نے وائس آف امریکہ سے بات کرتے ہوئے بتایا، میں اور ڈیموکریٹک پارٹی کے دیگر لوگ جتنی بڑی کامیابی کی توقع کر رہے تھے وہ ہمیں نہیں ملی۔ میرے خیال میں یہ نتائج مسائل سے ہٹ کر صدر ٹرمپ کے حوالے سے زیادہ اہم ثابت ہوئے ہیں۔ ان انتخابات کے نتائج کو دیکھتے ہوئے مستقبل کا سیاسی منظرنامہ واضح دکھائی نہیں دیتا۔ اس بارے میں واشنگٹن پوسٹ کی سیاسی تجزیہ کار کیرن ٹیوملٹی کہتی ہیں،
It's really a mixed verdict here. It's like the blue wave met the red wall.
وہ کہتی ہیں یہ واقعی ایک منقسم نتیجہ ہے، یہ اسی طرح ہے جیسے نیلی لہریں سرخ لہروں سے مل جائیں۔ میرے خیال میں اس کے نتیجے میں دنیا بھر میں ہمارے اتحادیوں کے لیے یہ جاننا مشکل ہوگا کہ امریکہ میں ہو کیا رہا ہے۔ شاید کانگریس میں تضاد کی کیفیت زیادہ رہے گی۔ ان وسط مدتی انتخابات کے نتائج سے صدر ٹرمپ سیاسی طور پر فتح اور شکست دونوں سے دوچار دکھائی دیتے ہیں۔ اب انہوں نے غالباً اپنی توجہ 2 سال بعد دوسری مدت کے لیے امریکی صدر کے طور پر منتخب ہونے پر مرکوز کر لی ہے۔ شبیر جیلانی، وائس آف امریکہ، واشنگٹن۔
امریکہ کے وسط مدتی انتخاب میں ریپبلکن نے ایوان نمائندگان میں کنٹرول کھو دیا ہے، لیکن سینٹ میں اکثریت برقرار رکھی ہے۔ انتخابات کے نتائج پر امریکی صدر ڈونلڈ ٹرمپ نے کل بدھ کے روز وائٹ ہاؤس میں بریفنگ دی۔ صدر ٹرمپ نے اس بریفنگ میں کہا کہ وسط مدتی انتخابات ریپبلکن کے لیے تقریباً کامیاب رہے ہیں اور یہ کہ یہ ریپبلکن کے لیے شکست نہیں ہے۔ صدر ٹرمپ نے اس بریفنگ میں ایک بار پھر میڈیا کے کردار پر تنقید کی اور رپورٹرز کے ساتھ سخت الفاظ کا تبادلہ بھی کیا، بلکہ اس بریفنگ کے بعد سی این این کے ایک رپورٹر کے وائٹ ہاؤس میں داخلے پر پابندی بھی لگا دی گئی۔ مزید تفصیلات بیان کر رہی ہیں نیلوفر مغل۔
امریکی عوام نے ایوان نمائندگان کا کنٹرول ڈیموکریٹس کو واپس کر دیا، لیکن صدر ڈونلڈ ٹرمپ اسے شکست نہیں سمجھتے۔
گزشتہ رات ریپبلکن پارٹی نے تاریخ رقم کی اور سینٹ میں اپنی اکثریت میں اضافہ کیا، جبکہ ایوان زیریں کے لیے وسط مدتی انتخابات میں ان کی کارکردگی توقعات سے بڑھ کر رہی۔ ہم ڈیموکریٹس کے مالدار امداد دہندگان کی جانب سے انتہائی بڑی مقدار میں فنڈز اکٹھے کرنے اور میڈیا کی انتہائی معاندانہ کوریج کے باوجود اس میں کامیاب رہے۔
صدر ٹرمپ کی میڈیا پر تنقید کچھ رپورٹرز کے ساتھ تلخ کلامی کے بعد شدت اختیار کر گئی۔ الیکشن میں ناکامی کے بعد صدر ٹرمپ کا لہجہ ماضی کے صدور کے مقابلے میں مختلف تھا۔ 2006 میں سابق صدر جارج ڈبلیو بش نے ریپبلکنز کی وسط مدتی انتخاب میں ناکامی کو خطرے کی گھنٹی قرار دیا تھا۔
ہر الیکشن اس سے قطع نظر کہ اسے کون جیتا ہے یا کون ہارتا ہے، اس بات کی یاد دہانی ہے کہ ہماری جمہوریت میں طاقت ان کے پاس نہیں جو عہدوں کے لیے منتخب ہوتے ہیں، بلکہ ان کے پاس ہے جن کی خدمت کے لیے ہمیں منتخب کیا جاتا ہے۔
مڈ ٹرم کے نتائج سے واضح ہو گیا ہے کہ امریکی ووٹرز صدر ٹرمپ پر شدید تقسیم کا شکار تھے، اور تجزیہ کار کہتے ہیں کہ صدر ٹرمپ کی میڈیا پر تنقید سے اس تقسیم میں ممکنہ طور پر اضافہ ہوگا۔
اگر آپ وائٹ ہاؤس کی پریس بریفنگ کو اس ذریعے کے طور پر دیکھیں جس سے امریکی صدر کے ساتھ بات چیت کر سکتے ہیں اور سخت سوالات کر سکتے ہیں، تو یقیناً یہ تکلیف دہ ہے۔
سخت بیانات کے باوجود صدر ٹرمپ نے ڈیموکریٹس کے ساتھ ایوان میں کام کرنے کے سوال پر مصالحتی لہجہ اپنایا۔ تاہم ایسی ایک چیز ہے جس پر سمجھوتا کیا جا سکتا ہے، اور وہ ہے انفراسٹرکچر کے پروجیکٹس، جن کے لیے صدر ٹرمپ نے مہم بھی چلائی ہے، اور ڈیموکریٹس کا کہنا ہے کہ وہ اسے سپورٹ کریں گے۔
یہ رپورٹ آپ سن رہے تھے نیلوفر مغل کی زبانی۔ دنیا کے مختلف ممالک کے رہنما امریکہ میں ہونے والے وسط مدتی انتخابات کے نتائج کا تجزیہ کرتے ہوئے اس بات کا جائزہ لے رہے ہیں کہ ڈیموکریٹک پارٹی کی طرف سے ایوان نمائندگان کا کنٹرول حاصل کرنے کے بعد صدر ٹرمپ کی باقی مدت کے دوران ان کی خارجہ پالیسی میں کیسی تبدیلیوں کی توقع کی جا سکتی ہے۔ اس بارے میں لندن سے وائس آف امریکہ کے نمائندے ہینری ریجویل کی رپورٹ کے ساتھ شبیر چیلانی۔
ڈیموکریٹک پارٹی ایوان نمائندگان میں اپنی فتح کو امریکہ کی تاریخ میں ایک نئے دن کے اضافے کے طور پر دیکھ رہی ہے۔ تاہم سوال یہ ہے کہ کیا یہ امریکہ کی خارجہ پالیسی کے لیے بھی ایک نئی ابتدا دکھائی دیتی ہے؟ لندن اسکول آف اکنامکس کے پروفیسر پیٹر ٹروبوویٹس کی رائے مختلف ہے. وہ کہتے ہیں
The main play that Donald Trump now has is on the foreign policy side, where he has much more discretionary authority and room to maneuver than he does on the domestic side.
اب صدر ٹرمپ کا اصل کام خارجہ پالیسی سے متعلق ہوگا جہاں اس وقت انہیں واضح اختیار حاصل تھا اور داخلی پالیسی کی طرح وہ اپنی مرضی کے مطابق فیصلے کر سکتے تھے. لہذا اب میں یہ دیکھ رہا ہوں کہ صدر ٹرمپ کو چین کے ساتھ تجارت، ایران کے معاملے اور میکسیکو کے ساتھ سرحد سے متعلق مسائل کے بارے میں اپنی پوزیشن کو مضبوط بنانا ہوگا. پروفیسر ٹروبوویٹس کا کہنا ہے کہ ڈیموکریٹک پارٹی شاید چین کے ساتھ تجارت کے بارے میں صدر ٹرمپ کی پالیسی کی حمایت کرے گی. امریکہ نے چین پر غیر منصفانہ تجارتی پالیسی جاری رکھنے کا الزام لگاتے ہوئے چینی درآمدات پر 250 ارب ڈالر کے محصولات عائد کر دیے ہیں. چینی اہلکاروں نے امریکی انتخابات کے نتائج پر کوئی تبصرہ کرنے سے گریز کیا ہے. ادھر یورپ کو بھی گاڑیوں جیسی برآمدات پر امریکی محصولات عائد کیے جانے کا خدشہ ہے. جرمنی کے وزیر خارجہ ہیکو ماس کا کہنا ہے کہ ان انتخابات کے نتائج سے امریکہ کے ساتھ کشیدگی کم ہونے کی توقع کم ہی ہے. وہ کہتے ہیں بحر اوقیانوس کے اس طرف ہمیں امریکہ پہلے کی پالیسی کا جواب تلاش کرنا ہوگا، اور میرے خیال میں اس کا واحد جواب ایک متحدہ یورپ ہی ہو سکتا ہے. ماسکو میں روسی صدر ولادیمیر پوٹن کے ترجمان کا کہنا ہے کہ ان انتخابی نتائج کے بعد امریکہ روس تعلقات میں کوئی بڑی تبدیلی واقع نہیں ہوگی، کیونکہ دو طرفہ تعلقات جتنے خراب ہیں اس سے زیادہ خراب نہیں ہو سکتے. بعض تجزیہ کار کہتے ہیں کہ خارجہ پالیسی کے حوالے سے مسائل کا حل مستقبل قریب میں مشکل ہی دکھائی دیتا ہے، کیونکہ ان کے خیال میں امریکہ کا آئندہ سیاسی منظرنامہ کشیدگی کا شکار ہی دکھائی دیتا ہے. شبیر جیلانی، وائس آف امریکہ، واشنگٹن.
ایک افغان امریکی خاتون 27 سالہ صفیہ وزیر نے ڈیموکریٹک پارٹی کے ٹکٹ پر ریپبلکن ڈینس سوسی کو نیو ہیمپشائر کی ریاستی اسمبلی کے ایوان نمائندگان کی سیٹ پر ہرا دیا ہے. ایم ایس این پر شائع ہونے والی خبر کے مطابق صفیہ، جو دو بچوں کی ماں ہیں، انہوں نے اپنے بچپن میں افغانستان سے ازبکستان ہجرت کی، جہاں وہ 10 سال تک پناہ گزینوں کے ایک کیمپ میں رہیں اور 2007 میں امریکی ریاست نیو ہیمپشائر کے شہر کانکارڈ منتقل ہوئیں. صفیہ وزیر کی انتخابی مہم ملکی سطح پر اہمیت اختیار کر چکی ہے. امریکہ کے وسط مدتی انتخابات میں ڈیموکریٹس کی واضح برتری کے بعد امریکی کانگریس میں پہلی بار مسلمان امریکی خواتین کی شمولیت جنوری میں ایک نئی تاریخ رقم کرے گی. مزید تفصیلات سعدیہ اسد سے.
میشیگن سے تعلق رکھنے والے ایک ووٹر ڈیوڈ وائٹ کا کہنا ہے کہ رشیدہ طلیب کو ووٹ دے کر وہ تاریخ رقم نہیں کر رہے بلکہ تبدیلی لانے کی کوشش کر رہے ہیں. رشیدہ گھسے پٹے اصولوں کو کمزور کرنے اور بدلنے والی نمائندہ ہیں. وہ صرف مسلمانوں ہی کی نمائندگی نہیں کرتی بلکہ ہر فرد واحد کی نمائندہ ہیں. ڈیموکریٹ مسلم خاتون الہان عمر منیسوٹا سے 72% ووٹ لے کر کامیاب ہوئیں، اور ان کے مد مقابل ریپبلکن امیدوار نے محض 22% ووٹ حاصل کیے. میشیگن کی ووٹر ایلیسن بروکس کہتی ہیں کہ اس تاریخی لمحے کا انہیں طویل عرصے سے انتظار تھا. یہ عجیب بات ہے کہ یہ 2018 ہے اور ممکنہ طور پر یہ پہلی بار ہے کہ یہ سب ہو رہا ہے. ہمیں ایوان اور سینٹ میں مزید مسلمانوں کی موجودگی کی ضرورت ہے. رشیدہ کہتی ہیں
Being Arab and being Muslim is always going to be part of who I am. But just like Prophet Muhammad, peace be upon him.
ایک مسلمان اور ایک عرب ملک سے تعلق رکھنا میری ذات کا حصہ ہے، اور پیغمبر اسلام کی طرح مذہب سے بالاتر ہو کر میں صرف انصاف ہی کو مد نظر رکھوں گی. رشیدہ طلیب کا تعلق فلسطین سے ہے اور ان کا شمار صدر ٹرمپ کی انتظامیہ کی پالیسیوں پر تنقید کرنے والوں میں ہوتا ہے. رشیدہ اور الہان کا امتحان تب شروع ہوگا جب جنوری میں ان کی ٹرم کا آغاز ہوگا، اور جہاں ایوان نمائندگان میں ان کی جماعت کی اکثریت موجود ہے. سعدیہ اسد، وائس آف امریکہ، واشنگٹن.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا، 12 سال کا تھا، تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
بہت ڈر لگتا ہے، تو بچے لوگ کو مارتے ہیں، ابھی بجلی ہے، پیسہ کرنٹ لگاتے ہیں،
فون سے رابطہ کرتے ہیں، 2 لاکھ روپے لاؤ،
अपने बच्चियों को ले जाओ।
मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
पाकिस्तान में इस वक्त शाम के 7:30, भारत में 8, और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 9:30 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से खबरों और हालात हाजरा की रिपोर्टों पर मबनी ये न्यूज शो आपके लिए पेश किया जा रहा है। कुछ मजीद खबरें और रिपोर्टें। पाकिस्तान और भारत की अफवाज के दरमियान मुतनाज़ कश्मीर में जंग बंदी लाइन पर गोलाबारी का तबादला हुआ है। पाकिस्तान आर्मी के शोबे ताल्लुकात आम्मा के मुताबिक भारतीय फौज की बिला इश्तियाल फायरिंग से एक पाकिस्तानी फौजी सिपाही जाँ बहक हो गया है। मुजफ्फराबाद से रिपोर्ट दी है रोशन मुगल ने।
पाकिस्तान और भारत की अफवाज के दरमियान मुतनाज़ कश्मीर में जंग बंदी लाइन पर जुमरात के रोज फायरिंग का तबादला हुआ। पाकिस्तान आर्मी के शोबा तलकात आमा ISPR के मुताबिक भारतीय फौज की बिला इश्ताल फायरिंग से पाकिस्तानी फौज का एक सिपाही जाँ बाक हो गया, जिसका तलक पाकिस्तान के जेर इंतजाम कश्मीर के इलाके सुल्तानपुर जिला मेंबर से था। ISPR की तरफ से जारी किए गए बयान में कहा गया है कि पाकिस्तानी फौज ने जवाबी कार्रवाई में भारतीय फौज की उन चौकियों को निशाना बनाया जिनसे पाकिस्तान के जेर इंतजाम कश्मीर में फौज पर फायरिंग की गई थी। पाकिस्तान और भारत की अफवाज के दरमियान मुतनाज़ कश्मीर में जंग बंदी लाइन पर फायर बंदी के बामी माहदे के बावजूद गोलाबारी और फायरिंग का सिलसिला वक्फे वक्फे से जारी रहता है। कश्मीर शुरू से ही दोनों मुल्कों के दरमियान वजह नजाब बना हुआ है। भारत इसे अपना अटूट अंग और पाकिस्तान इसे अपनी शराक करार देता है। रोशन मुगल, वॉइस ऑफ अमेरिका, मुजफ्फराबाद।
पाकिस्तान में सुप्रीम कोर्ट ने मारूफ कालम निगार अताउल्लाह कासमी को की बतौर MD चेयरमैन PTV तकरूरी गैर कानूनी करार दे दी है और उन्हें ताहयात किसी भी सरकारी ओहदे के लिए नाअहल करार दे दिया है। इस्लामाबाद से रिपोर्ट भेजी है अली राना ने।
सुप्रीम कोर्ट ऑफ पाकिस्तान में जस्टिस उमर अता बंदियाल ने 12 जुलाई को MD PTV की तकरीरी पर असकुद नोटिस केस का महफूज किया गया फैसला सुना दिया। अदालत ने अपने फैसले में अताउल्लाह कासमी की बतौर MD व चेयरमैन PTV तकरीरी गैर कानूनी और इन्हें किसी भी सरकारी ओहदे के लिए ताहयात ना अहल करार दे दिया। अदालत उस्मा ने अपने फैसले में करार दिया कि अताउल्लाह कासमी अहलियत न रखने के बायस किसी कंपनी के डायरेक्टर नहीं बन सकते, जबकि हुकूमत को मुस्तकिल बुनियादों पर MD PTV की तकरीरी करने का हुक्म दिया गया है। अदालत ने तौलुक कासमी की जानिब से किए गए 197 मिलियन रुपए के अखराजात वापस लेने का हुक्म दिया और इनके दौर में जारी किए गए तमाम अहकामात और फैसले गैर कानूनी करार दे दिए। अखराजात वापसी में परवेज रशीद, इसहाक डार और फवाद हसन फवाद को अपने अपने किरदार के मुताबिक हिस्सा डालना होगा। कुल रकम 19,78,67,491 रुपए का निस्फ अताउल्लाह कासमी को अदा करने का हुक्म दिया गया है। 20% रकम परवेज रशीद, 20% इसहाक डार, जबकि 10% रकम साबिक वजीर आजम के प्रिंसिपल सेक्रेटरी फवाद हसन फवाद अदा करेंगे। फैसले के बाद साबिक वफाकी वजीर इत्तला तो नशियात परवेज रशीद ने कहा कि फैसला पढ़ने और वकला से मुशावरत के बाद कोई तबसरा करेंगे। ताहम इनका कहना था कि अताउल्लाह कासमी की अहलियत को सब मानते हैं,
इसलिए मैं चाहता हूँ कि मैं पहले तफसीलन फैसले को पढ़ूँ, अपने वकला से मशवरा करूँ और फिर आइंदा का लाहेमल इख्तियार करूँ।
अताउल्लाह कासमी एक मजाह नगार और कालम नगार के तौर पर जाने जाते हैं, लेकिन इनकी सियासी वाबस्तगी पाकिस्तान मुस्लिम लीग नून के साथ रही। अताउल्लाह कासमी को मुबैना तौर पर इसी वाबस्तगी की बिना पर नॉर्वे में सफीर भी मुकर्रर किया जा चुका है। इसके अलावा इन्हें पंजाब हुकूमत ने अलहमरा अकादमी अदबियात का चेयरमैन भी तैनात किया था। अली राना, उर्दू VOA, इस्लामाबाद।
पाकिस्तान का कहना है कि अमरीका में कैद पाकिस्तानी डॉक्टर आफिया सिद्दीकी के मामले पर अमरीकी हुकाम से जारी बातचीत में पेशरफ्त हुई है, ताहम हुकूमत ने इस हवाले से मजीद तफसीलात नहीं बताई। पाकिस्तान के दफ्तर खारजा के तर्जुमान मोहम्मद फैसल ने हफ्तावार ब्रीफिंग में बताया कि आला अमरीकी सिफारतकार एलिस वेल्स के दौरे के मौके पर भी डॉक्टर आफिया के बारे में बातचीत हुई है। तर्जुमान के मुताबिक अमरीका के शहर ह्यूस्टन में पाकिस्तान के कौंसल जनरल आफिया सिद्दीकी से जेल में बाकायदा मुलाकात करते हैं। पाकिस्तान ने सरकारी टेलीविजन के कायम मकाम सरबराह को टेलीविजन के एक प्रोग्राम में वजीर आजम इमरान खान के चीन के दौरे के मौके पर फुटेज में बेजिंग के बजाय बैगिंग लिखे जाने पर अपने ओहदे से हटा दिया है। इमरान खान अपनी टीम के हमराह चीन से इक्तिसादी इमदाद लेने गए थे ताकि मुल्क को माशी और मालियाती मुश्किलात से निकालने में मदद मिल सके। इससे कबल इमरान खान ने सऊदी अरब का दौरा किया था, जहां उनसे تیل اور ڈالرز ڈپازٹ میں 6 ارب ڈالر دینے کا وعدہ کیا گیا تھا۔ وزارت اطلاعات کے ایک عہدیدار نے خبر رساں ادارے رائٹرز کو بتایا کہ ان کی وزارت نے پاکستان ٹیلی ویژن کے ایکٹنگ مینیجنگ ڈائریکٹر حسن عماد محمدی سے چارج واپس لے لیا ہے، جنہیں محض چند ہفتے قبل تعینات کیا گیا تھا۔ 27 اکتوبر کو پٹسبرگ میں ایک یہودی عبادت گاہ پر حملے کے نتیجے میں 11 افراد کی ہلاکت کے بعد سے وہاں مختلف مذاہب اور عقائد سے تعلق رکھنے والے افراد کی جانب سے یکجہتی کا مظاہرہ کیا جا رہا ہے۔ کچھ خبریں ابھی کچھ دیر کے بعد۔
یہ پٹسبرگ میں ہفتے کی ایک غیر معمولی،
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں اور حالات حاضرہ کی رپورٹوں پر مبنی یہ نیوز شو آپ کے لیے پیش کیا جا رہا ہے۔ امریکی ملک بھر میں ریکارڈ تعداد میں خواتین کو قانون ساز بنا رہے ہیں۔ ریپبلکن اور ڈیموکریٹک جماعتوں سے تعلق رکھنے والی تقریباً 120 خواتین امیدواروں نے منگل کے روز ہونے والے وسط مدتی انتخاب میں فتح حاصل کی ہے۔ وائس آف امریکہ کی نامہ نگار کیرولین پریسوٹی نے ملک کی سطح پر ابھرنے والی خواتین امیدواروں کی اس لہر کے بارے میں یہ رپورٹ ارسال کی ہے۔ بیان کر رہی ہیں سعدیہ اسد۔
یہ پٹسبرگ میں ہفتے کی ایک غیر معمولی صبح تھی۔
جب ہمیں پتا چلا کہ
خواتین کی ریکارڈ تعداد جنوری میں اپنی مدت شروع کرنے جا رہی ہے۔ ان خواتین کی تعداد تقریباً 96 ہے، جن میں سے 25 پہلی بار منتخب ہوئی ہیں۔ ان میں سے ایک فلوریڈا سے تعلق رکھنے والی ڈیبی مکارسل ہیں، جنہوں نے منفرد انداز میں خود کو ووٹر سے متعارف کروایا، اور کینسس سے تعلق رکھنے والی شیریس ڈیوڈس ایک ہم جنس پرست ہیں اور مارشل آرٹ کی ماہر ہیں۔ وہ پہلی لاطینی امریکی شہری ہیں جو ڈیب ہالان کے ساتھ میکسیکو سے تعلق رکھتی ہیں۔ ڈیب ہالان کہتی ہیں، میرے سامنے کانگریس میں کسی ایسی لاطینی امریکی خاتون کا رول ماڈل نہیں تھا جس سے میں جا کر یہ پوچھتی کہ آپ نے یہ سب کیسے کیا، آپ مجھے کیا نصیحت کریں گی۔ ڈونا شلالا کہتی ہیں،
This is the year of the woman.
یہ سال خواتین کے نام ہے۔ ڈونا شلالا کا تعلق فلوریڈا سے ہے، وہ کابینہ کی سابق وزیر بھی رہ چکی ہیں اور ایوان نمائندگان میں شامل سب سے معمر خاتون ہیں۔ ان کی عمر 77 برس ہے اور ان کے ساتھ ساتھ امریکی تاریخ میں منتخب ہونے والی دو کم عمر ترین خواتین 29 سالہ ایبی فنکینور اور الیگزینڈریا اوکاسیو ہیں۔ الیگزینڈریا اوکاسیو کورٹیز کہتی ہیں، یہ بالکل ویسا ہی ہے جیسا اسے ہونا چاہیے، یہ انتخابی مہم نہیں ایک تاریخی لمحہ ہے، اور اس تاریخی لمحے میں دو مسلمان خواتین بھی شامل ہیں۔ رشیدہ طلیب کہتی ہیں، رشیدہ منیسوٹا سے تعلق رکھنے والی الہان عمر کے ساتھ اس جیت کا حصہ ہیں۔ ریپبلکن جماعت سے تعلق رکھنے والی ینگ کن کوریا سے تعلق رکھنے والی پہلی خاتون ہیں جو اس مقام تک پہنچی ہیں، اور مارشا بلیک برن ٹینیسی کی پہلی منتخب خاتون ہیں۔ اس سے قبل سن 1992 میں خواتین نے فتح حاصل کی تھی اور اس سال کو خواتین کا سال کہا گیا، تاہم اس وقت ایوان میں 24 اور سینٹ میں 6 خواتین پہنچیں۔ تجزیہ کاروں کو توقع ہے کہ خواتین کی جیت کی یہ لہر آئندہ بھی جاری رہے گی۔ سعدیہ اسد، وائس آف امریکہ، واشنگٹن۔
27 اکتوبر کو پٹسبرگ میں ایک یہودی عبادت گاہ پر حملے کے نتیجے میں 11 افراد کی ہلاکت کے بعد سے وہاں مختلف مذاہب اور عقائد سے تعلق رکھنے والے افراد کی جانب سے یکجہتی کا مظاہرہ کیا جا رہا ہے۔ عینی شاہدین کے مطابق حملہ آور، جس کا کہنا تھا کہ یہودیوں کو قتل کر دینا چاہیے، اس کے برعکس مختلف عقائد کے لوگوں کا کہنا ہے کہ کمیونٹی ہمیشہ سے کہیں زیادہ متحد ہے۔ اس حوالے سے ایک رپورٹ کے ساتھ وردہ خلیل۔
یہ پٹسبرگ میں ہفتے کی ایک غیر معمولی صبح تھی۔
جب ہمیں پتا چلا کہ کیا ہوا ہے تو ہمارا دل ٹوٹ گیا، ہمیں تو اس کا یقین ہی نہیں ہو رہا تھا۔
واسع محمد صدمے میں تھے، وہ اسلامک سینٹر آف پٹسبرگ کے ایگزیکٹو ڈائریکٹر ہیں۔ اس صبح ان کا فون بجنا بند ہی نہیں ہو رہا تھا۔
میرا فون کالز، ٹیکسٹ اور پیغامات سے بھر گیا، جن میں پوچھا جا رہا تھا کہ ایک مسلم کمیونٹی ہونے کی حیثیت سے ہم کیا کر سکتے ہیں، لہٰذا ہم نے اس ٹریجڈی کے جواب میں پیسے اکٹھے کرنے کا فیصلہ کیا۔
متاثرین کے خاندانوں کی مدد کے لیے شروع کی گئی آن لائن فنڈنگ کی ایک مہم چند گھنٹوں میں ہی وائرل ہو گئی۔ اس کا ابتدائی مقصد اگرچہ $25,000 اکٹھے کرنا تھا، لیکن چند روز کے اندر $2,35,000 اکٹھے کر لیے گئے۔ مقامی شہریوں کا کہنا ہے کہ پٹسبرگ ایک کمیونٹی ہے جہاں کے لوگ ایک دوسرے کا خیال رکھتے ہیں۔
ہمارا دوسرے تمام عقائد کے ماننے والوں، कैथोलिक बहन भाइयों, यहूदी बहन भाइयों और मसीहत के किसी भी फिरके के साथ हमारा ताल्लुक एक तवील अरसे से ऐसा ही रहा है।
इन लोगों के साथ हमारे हकीकी रिश्ते थे, ये इस हादसे से पहले के रिश्ते थे, इसलिए हम इतनी जल्दी रद्द अमल दे सके।
पिट्सबर्ग पुलिस चीफ का कहना है कि यहाँ की कम्युनिटी हमेशा से मुत्तहिद रही है।
यहाँ पिट्सबर्ग में कोई खेल हो या कोई और कामयाबी, हम मिलकर खुशी मनाते हैं, हम एक दूसरे का गम बांटते हैं और एक दूसरे की मदद करते हैं।
इस्लामिक सेंटर के इमाम इनसे मुत्तफिक हैं।
अगर हमें कुछ होता है तो वो भी आते हैं और मदद करते हैं। ये एक खूबसूरत ताल्लुक है और मेरी ख्वाहिश है कि यहाँ जितने भी अकायद के मानने वाले हैं वो एक दूसरे के साथ ताल्लुक को मजबूत बनाने के लिए काम करें।
पुलिस चीफ का कहना है कि ये शहर हमेशा से इकट्ठा रहा है और इन्हें कोई अलहदा नहीं कर सकता।
पिट्सबर्ग नफरत से ज्यादा मजबूत है और हकीकत में ऐसा ही है और इस हादसे से ये एक खूबसूरत चीज खुलकर सामने आई है। हम किसी को अपनी शनाख्त और पहचान तबाह नहीं करने देंगे।
बेहजान हमदर्द के साथ वर्दा खलील, उर्दू VOA।
जनूबी कैलिफोर्निया में अहदेदारों ने बताया है कि एक मुसल्ला शख्स ने बुध को देर गए एक बार और डांस क्लब पर हमला करके 11 अफराद को हलाक कर दिया है। वेंचर काउंटी के शेरिफ जेफ डीन ने अखबारी नुमाइंदों को बताया कि उनके एक अफसर को जो मौके पर पहुंचे और हमलावर से मुकाबले की कोशिश कर रहे थे उन्हें गोली मार दी गई। उन्होंने बताया कि शेरिफ सार्जेंट रॉन हैलिस, जो उनके महकमे में 29 साल साबिक फौजी थे, बाद में अस्पताल पहुंचकर दम तोड़ गए। शेरिफ डीन का कहना था कि हमले में मुतअद्दिद अफराद जख्मी भी हुए हैं। अमरीका के अटॉर्नी जनरल जेफ सेशंस ने सदर डोनाल्ड ट्रंप के कहने पर अपने ओहदे से इस्तीफा दे दिया है। सेशंस ने सदर के नाम अपने खत में कहा है कि आपके कहने पर मैं अपना इस्तीफा पेश कर रहा हूं। सेशंस ने अपने खत में लिखा है कि जिस दिन से मुझे अमरीका के अटॉर्नी जनरल के ओहदे का हलफ उठाने का एहसास हासिल हुआ था, मैं महकमा इंसाफ में आने के बाद उसी दिन से हर रोज अपनी ड्यूटी सर अंजाम देते हुए अपने मुल्क की खिदमत कर रहा हूं। सेशंस के खत में कहा गया है कि मैं कानूनी अमल के बुनियादी पहलुओं की मदद के लिए, जो इंसाफ की बुनियाद हैं, ये काम अपनी बेहतरीन सलाहियत के साथ अदा करता रहा हूं। सदर ट्रंप ने अपने ट्वीट में लिखा है कि सेशंस के चीफ ऑफ स्टाफ मैथ्यू जी विटेकर अब कायम-मकाम अटॉर्नी जनरल के तौर पर खिदमात सरंजाम देंगे। ट्रंप ने ट्विटर पर सेशंस की खिदमात पर उनका शुक्रिया अदा किया और ये ऐलान किया कि उनके चीफ ऑफ स्टाफ कायम मकाम अटॉर्नी जनरल के तौर पर काम करेंगे और ये कि मुस्तकिल बुनियाद पर इस ओहदे के लिए तैनाती बाद में की जाएगी। अगस्त के शुरू में फॉक्स न्यूज के साथ अपने एक इंटरव्यू में सेशंस पर बरहमी का इजहार करते हुए ट्रंप ने कहा था कि वो महकमे इंसाफ का कंट्रोल संभालने में नाकाम हो चुके हैं। जनूबी कोरिया का कहना है कि शिमाली कोरिया ने उनसे कहा है कि अमरीका के साथ आला सतही बातचीत को मुलतवी कर दिया जाए, जो आइंदा जुमेरात को न्यूयॉर्क में तय थी। जनूबी कोरिया के वजीर खारजा कांग क्योंग वाह ने जुमेरात के रोज सोल में कानून साजों को बताया कि अमरीका ने उन्हें प्योंगयांग की उस ख्वाहिश की इतला दी है कि मुलाकात को मुलतवी कर दिया जाए जिसमें उस माहदे पर पेशरफ और बात होना थी जो सिंगापुर में सरबरा कॉन्फ्रेंस में तय पाया था। अमरीकी वजीर खारजा माइक पोम्पियो ने जुमेरात के रोज किम योंग चुल से मिलना था, जो शिमाली कोरिया के लीडर किम जोंग उन के एक सीनियर मुशीर हैं। बुध के रोज व्हाइट हाउस में एक न्यूज कॉन्फ्रेंस में सदर ट्रंप ने कहा कि उन्हें माहदे को हतमी शक्ल देने की कोई जल्दी नहीं है। खबर रसा इदारे रॉयटर्स के मुताबिक हॉलैंड की हुकूमत ने जुमेरात के रोज कहा है कि उसने एक पाकिस्तानी मसीही खातून आसिया बीबी के वकील को आर्जी पनाह देने की पेशकश की थी। हॉलैंड की वजारत खारजा के तर्जुमान ने बताया कि आसिया बीबी के वकील सैफुल मलूक को चंद माह के लिए हॉलैंड में क्याम की इजाजत दी गई थी। वो हफ्ते के रोज हॉलैंड पहुंचे थे। पाकिस्तान में तौहीन रिसालत के मुकदमे में मौत की सजा पाने वाली आसिया बीबी के मुकदमे की पैरवी सैफुल मलूक ने की थी और उनकी सुप्रीम कोर्ट से रिहाई के बाद से सैफुल मलूक को मुल्क में जान का खतरा था।
छह बच्चों की मां फरजाना।
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں اور حالات حاضرہ کی رپورٹوں پر مبنی یہ نیوز شو آپ کے لیے پیش کیا جا رہا ہے۔ کچھ مزید خبریں اور رپورٹیں۔ پاکستان کے تقریباً 5 لاکھ خواتین کا روزگار کپاس کی چنائی سے وابستہ ہے۔ कपास से पाकिस्तान की टेक्सटाइल इंडस्ट्री हर साल करोड़ों रुपए का मुनाफा हासिल करती है, लेकिन खेतों से चुनाई की उजरत बहुत कम है और उस पर भी खवातीन को मर्द किसानों के बराबर उजरत नहीं मिलती। मुल्क की मईशत में भरपूर हिस्सा डालने वाली ये खवातीन अपना हक क्यों नहीं हासिल कर पाती, जानते हैं सखर से किरण मिर्जा की इस रिपोर्ट में।
छह बच्चों की मां फरजाना कपास के खेतों में हर सुबह 7 बजे से शाम 5 बजे तक काम करती है। ये योमिया अगर एक मन कपास चुन ले तो सिर्फ 400 रुपए उजरत मिलती है, जबकि मर्द किसान को 600 रुपए मिलते हैं। अगर किसी दिन वो एक मन कपास न चुन सके तो उसे खाली हाथ घर जाना पड़ता है।
सारा दिन काम करती हूँ, घर का भी खेती का भी, 400 रुपया कम है, गर्मी है। मैं कपास निकालती हूँ, इसके पैसे नहीं मिलते हमें, इसकी मजदूरी नहीं मिलती। सारा दिन काम करते हैं, बच्चों को क्या खिलाए, 400 रुपया, इससे क्या चलता है, कुछ नहीं चलता है।
कपास का फूल चूंकि बहुत नर्म होता है, इसे पौधे से अलग करते वक्त बड़ी महारत और एहतियात की जरूरत होती है। इसी वजह से जमींदार ज्यादातर मर्दों की निस्बत खवातीन को कपास की चुनाई के लिए योमिया उजरत पर रखते हैं।
साल जो फसल है, जो पानी बिल्कुल दरिया में नहीं है, और जो है ये कपास पे खर्चा भी बहुत है, ये जो हल चलाते हैं, खाद का खर्चा है, इसको जब हमारे को कुछ नहीं मिलता है, मजदूरों की क्या मजदूरी बढ़ाएं। इस साल जो हुआ है वो हमको खुद नुकसान हुआ है फसल में।
सिंध महकमा ज़राअत के मुताबिक इस साल कपास की क्वालिटी और मकदार पिछले साल के मुकाबले में यकीनन कम है, लेकिन खवातीन के हकूक की अलमबरदार तंजीमों का कहना है कि जमींदार इस बात का फायदा भी उठाते हैं कि दही इलाकों में काम करने वाली खवातीन किसान अपने हकूक के बारे में ज्यादा कुछ नहीं जानती।
7 बजे वो औरत जो है वो खेतों में होती है और वो 5 बजे तक खेतों में रहती है, और फिर उसकी उजरत भी इतनी कम हो, उनको अपने राइट्स के बारे में नहीं पता कि वो अपने राइट्स के लिए किससे बात करें। पैसे क्यों कम हुए हैं, उसकी वजह यह है तो मालकान ने भी कम रेट में जो है वो सबसे कमजोर जो उजरत लेने वाला है वो औरत है।
खेतों में काम करने वाले मेहनत कशों की उजरत जमींदार और ठेकेदार मुतायन करते हैं, न कि खुद किसान, और ये उजरत हर इलाके में एक जितनी नहीं।
औरत को मर्द के बराबर तनख्वाह देना सनफी मसावात की खातिर ही जरूरी नहीं, बल्कि ये मुल्क की मईशत के लिए भी निहायत जरूरी है, क्योंकि जब तक खवातीन को उनकी मेहनत का मुआवजा मर्दों से कम मिलता रहेगा, उनके लिए अपने खानदानों को इंतहाई गुर्बत के भंवर से निकालना मुमकिन नहीं हो पाएगा।
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
ये प्रोग्राम वॉइस ऑफ अमेरिका वॉशिंगटन से पेश किया जा रहा है।
पाकिस्तान में खसूसी बच्चों के लिए ग्रेजुएशन तक तालीम का पहला इदारा। खसूसी रिपोर्ट के साथ मैं हूँ यास्मीन जमील। कराची में एक फलाही तंजीम दीवा ट्रस्ट के तहत खुसूसी बच्चों के लिए एक डिग्री कॉलेज दीवा इंस्टीट्यूट ऑफ स्पेशल एंड इंक्लूसिव एजुकेशन कायम है, जहां इस वक्त तकरीबन 1600 बच्चों को ग्रेजुएशन तक तालीम फराहम की जा रही है। इदारे के CEO रिजवान लोधी ने, जो इन दिनों अमरीका के दौरे पर हैं, वॉइस ऑफ अमेरिका से गुफ्तगु करते हुए कहा कि गुलशन इकबाल कराची के कम्प्लेक्स में कायम खुसूसी बच्चों के लिए ग्रेजुएशन तक तालीम का ये पहला इदारा है, जहां क्वालिफाइड असातिज़ा की मदद से समात और गोयाई के मुतासरा बच्चों को ग्रेजुएशन तक तालीम दी जाती है और जो कराची यूनिवर्सिटी से इलाक शुदा है।
हम मुख्तलिफ डिसेबिलिटीज को सर्विसेज प्रोवाइड कर रहे हैं, जिसमें हेयरिंग इम्पेयर्ड हैं, स्लो लर्नर्स हैं, फिजिकली डिसेबल हैं, इन बच्चों की एजुकेशन, रिहैबिलिटेशन और आफ्टर द एजुकेशन इनकी जॉब्स और दूसरी रिक्वायरमेंट्स को हम फुलफिल करते हैं। ये एक लाइफ लॉन्ग प्रोसेस है जिसको दीवा जो पिछले 52 ईयर से परफॉर्म कर रहा है।
इदारे के मुख्तलिफ शोबों के बारे में बात करते हुए रिजवान लोधी ने कहा,
हमारे पास जो हेयरिंग इम्पेयर डिपार्टमेंट है, इसमें तकरीबन 1000 बच्चे हैं। जो इंटेलेक्चुअली चैलेंज स्टूडेंट्स हैं, इसमें हमारे पास 2 शिफ्ट हैं और डिफरेंट कैटेगरीज को हम कवर कर रहे हैं। इसमें हमारे पास तकरीबन 300 के करीब बच्चे हैं। फिर हमारा एक इंक्लूसिव एजुकेशन प्रोग्राम है, जिसमें नॉर्मल स्कूलिंग है, जिसमें तमाम क्लासेस में हर नॉर्मल स्टूडेंट के साथ स्पेशल स्टूडेंट भी होते हैं। इस सेक्शन में भी हमारे पास तकरीबन 250 के करीब स्टूडेंट हैं। और एक हमारा रिहैबिलिटेशन सेंटर है जिसमें डिफरेंट स्टूडेंट्स को एज़ पर देयर नीड, जो कि मल्टीपल डिसेबल होते हैं, फिजिकल, स्पीच थेरेपी, ऑक्यूपेशनल थेरेपी और साइकोथेरेपी की सर्विसेज दी जाती हैं। यहाँ हमारे पास ऑन एंड ऑफ अपना आउटडोर पेशेंट भी है और रेगुलर स्टूडेंट भी है। तो इन सब को हम जब सम अप कर रहे होते हैं तो हमारे पास ऑलमोस्ट 1600 स्टूडेंट हैं, जो कि इस वक्त पाकिस्तान का सबसे बड़ा इदारा है। ये हमारा कराची कैंपस है। इसके अलावा हमारा एक कैंपस इस्लामाबाद में भी है, जिसमें अभी हम हेयरिंग इम्पेयर्ड स्टूडेंट्स को एजुकेशन दे रहे हैं, और नया कैंपस हमारा ज़ेर तामीर है, और जैसे ही वो फुलफिल हो जाएगा तो उसके अंदर भी हम ये सारी सर्विसेज प्रोवाइड करेंगे।
उन्होंने कहा कि इन बच्चों को ऐसे हुनर भी सिखाए जाते हैं जिनकी मदद से वो तालीम के बाद मुनासिब रोजगार हासिल करके एक कारामद शहरी बन सकें।
इनमें एकेडमिक्स के अलावा इन बच्चों की सारी दीगर ज़रूरियात, जैसे कि उनकी एजुकेशन के अलावा स्पोर्ट्स है, उनकी स्किल बिल्डिंग है, टेक्निकल सपोर्ट है, टेक्निकल एजुकेशन जिसमें कंप्यूटर साइंस और फाइन आर्ट्स, इस तरह के और टेक्निकल स्किल्स हम डिलीवर कर रहे थे, ताकि आफ्टर द एजुकेशन ये बच्चे प्रॉपर अपनी कोई जॉब फाइंड आउट कर सकें और एक कारामत शहरी बन सकें। उसके अलावा एजुकेशन ख़त्म होने के बाद इनकी जॉब प्लेसमेंट्स, इनकी मैट्रिमोनियल इशूज़ और उनकी सारी सपोर्ट, और इवन इनको अगर लीगल इशूज़ भी होते हैं तो उनकी लीगल सपोर्ट भी प्रोवाइड की जाती है, जो कि हमारा करियर काउंसलिंग डिपार्टमेंट फुलफिल करता है।
रिजवान लोधी ने बताया कि उनके इदारे में बच्चों से उनके वालिदैन की इस्तेदाद के मुताबिक फीस ली जाती है, और जो उसकी इस्तेदाद नहीं रखते उन्हें मुफ्त तालीम फराहम की जाती है।
फंडिंग का प्रोसीजर बहुत सिंपल है, पेरेंट्स के लिए एक बहुत ओपन लिबर्टी है, वट एवर दे कैन अफोर्ड दे कैन पे। हम उनको ज़रूर ये कहते हैं कि आपके पास जो भी वसाइल हैं आप ज़रूर इन बच्चों पर खर्च करें, लेकिन फिक्स फीस नहीं है, कंट्रीब्यूशन सिस्टम होता है। इसके अलावा डोनेशन हैं, कंट्रीब्यूशन हैं फ्रॉम द फिलैंथ्रोपिस्ट।
उन्होंने कहा कि उनके इदारे से अब तक 3000 से ज़्यादा स्पेशल बच्चे तालीम हासिल कर चुके हैं, जिनमें से बेशतर अपना रोज़गार खुद कमाने के काबिल हो चुके हैं।
रिहैबिलिटेशन के हवाले से जब बच्चे हमारे पास आउट हो जाते हैं, हमारे पास बहुत सारे स्टूडेंट इस वक्त गवर्नमेंट जॉब में भी हैं, और मेन इनका ये है कि ये बहुत अच्छे बैकग्राउंड वर्कर हैं, मतलब बैकग्राउंड से मुराद के ऑफिस वर्क के हवाले से, ऑफिस ऑटोमेशन, कंप्यूटर बेस्ड इन्वायरमेंट में बहुत अच्छा इनकी परफॉर्मेंस है। और एक चीज़ ये कि ये बहुत अच्छे आर्टिस्ट हैं, फाइन आर्ट्स में बहुत एक्स्ट्रा ऑर्डनरी परफॉर्मेंस है, बिकॉज वेन एवर दे कैन नॉट एक्सप्रेस देयर फीलिंग दे कैन स्केच। तो इनकी बाय डिफ़ॉल्ट जिसे कह लें एक नेचुरली एक स्किल्स है कि इनकी फाइन आर्ट्स बहुत अच्छा है, और जिसमें काम कर भी रहे हैं, और हम इनको मजीद मॉडिफाई करके आगे एडवांस करना चाह रहे हैं।
अपने इदारे के आइंदा के प्रोजेक्ट्स पर बात करते हुए उन्होंने कहा,
फिर हम एक और प्रोजेक्ट पर काम कर रहे हैं कि हम चाहते हैं कि इनकी एक यूनिवर्सिटी क्रिएट हो, जो कि अंडर प्रोसेस है, हम डॉक्यूमेंटेशन कर चुके हैं। हम चाहते हैं कि एक यूनिफॉर्म सिलेबस हो, एक अम्ब्रेला हो जो पूरे पाकिस्तान के तमाम इंस्टीट्यूट्स को कवर अप करे, और इन फ्यूचर इन बच्चों को ग्रेजुएशन से आगे बढ़ने का भी चांस मिले, ताकि ये बिल्कुल नॉर्मल स्टूडेंट के साथ मास्टर्स लेवल पे भी काम कर सकें। और हमारा टारगेट है कि हम मुख्तलिफ छोटे शहरों में सर्विसेज दें, छोटे स्कूल सेटअप करें, ताकि वहाँ के लोगों में इवन अभी तक अवेयरनेस भी नहीं है कि इन बच्चों को हमने पढ़ाना भी है। तो ये हमारा एक टारगेट है जिसके लिए हमें रिसोर्सेज और बहुत से लोगों की ज़रूरत है जो इस प्रोजेक्ट में सेल्फलेसली काम कर सकें।
ये थी पाकिस्तान में खसूसी बच्चों के लिए ग्रेजुएशन तक तालीम के पहले इदारे के बारे में एक खसूसी रिपोर्ट। यास्मीन जमील, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है।
प्रोग्राम है आपकी सेहत। बेहद हाजिर है, दुनिया भर में ऐसे लोगों की बड़ी तादाद मौजूद है जिन्हें गर्दो गुबार या फिर धूल से एलर्जी है। ये एलर्जी आमतौर पर उन छोटे छोटे कीड़ों की वजह से पैदा होती है जो बिस्तर की चादरों या लिहाफों में पाए जाते हैं। पोलैंड के साइंसदान कहते हैं कि उन्होंने एक ऐसे कपड़े का कामयाब तजुर्बा कर लिया है जिसमें ये छोटे छोटे खुर्दबीन की मदद से नजर आने वाले कीड़े पनप ही नहीं सकते। वॉइस ऑफ अमेरिका के जॉर्ज पूटी के रिपोर्ट के मुताबिक हम इसके बारे में सोचना भी पसंद नहीं करते कि हमारे बिस्तर में हजारों की तादाद में 0.3 मिलीमीटर की मखलूक मिलती है जिसे हम डस्ट माइट्स कहते हैं। एक और बात जो नागवार होने की हद तक नापसंदीदा है वो ये कि हम अपने घरों में पाए जाने वाले धूल और गर्द के जर्रात के साथ साथ ऐसे अज्जा का भी सामना करते हैं जिनमें कुछ ऐसे मादे मौजूद होते हैं जो किसी शदीद खांसी, यहां तक कि दमे के मर्ज की सी अलामतें पैदा कर सकते हैं। डस्ट माइट्स या फिर गर्द के ये मुन्ने कीड़े ऐसे ताकतवर होते हैं कि इनसे छुटकारा हासिल करना बेहद मुश्किल है, खासतौर पर बिस्तर की चादरें, क्योंकि इस कपड़े की बुनाई की वजह से ये कीड़े बा आसानी उनमें रहने लगते हैं।
तो ये तो नशा में तो
वुड्स मेडिकल यूनिवर्सिटी की बारबरा मेहोर्स्का कहती हैं कि यहाँ हमारे तरीकेकार की वजह से ये बात मुमकिन हो गई है कि हम इन डस्ट माइट्स या फिर एलर्जी का बायस बनने वाले कीड़ों की राह रोक सकें, और ये एक इंतहाई अनोखा अमल है। एलर्जी को रोकने वाले बेशतर कपड़ों के बरक्स ये नया मटेरियल, जिसे पोलैंड की वुड्स यूनिवर्सिटी ने तैयार किया है, इन माइट्स को रोक देता है, लेकिन हवा और नमी का रास्ता नहीं रोकता। इस तरह ये चादरें ज्यादा आरामदेह हो जाती हैं। एलर्जी से मुतासिरा अफराद जिन्होंने इस मटेरियल को इस्तेमाल किया है, वो ये बताते हैं कि उनमें एलर्जी की अलामतें 70% तक कम हो गई हैं। बारबरा मेहोर्स्का कहती हैं कि एलर्जी से मुतासिरा इन अफराद ने हमें ये बताया है कि बिल आखिर उन्होंने मामूल के मुताबिक अपने बिस्तर में सोना शुरू कर दिया है, क्योंकि पहले उन्हें सोने में दिक्कत होती थी और मुश्किल पेश आती थी। वो अपने बिस्तरों में आराम नहीं कर सकते थे, क्योंकि उन पर दमे का गलबा हो जाता था, सांस लेना दुश्वार होता था और उनकी आंखों से पानी बहने लगता था, लेकिन अब उन्होंने सोना शुरू कर दिया है। तहकीकार कहते हैं कि जो नया मटेरियल तैयार किया गया है, उसे बार बार धोने से एलर्जी पैदा करने वाले माइट्स की मजाहमत भी कम नहीं होती। माहरीन समझते हैं कि मजीद तजुर्बा करने से इस मटेरियल को बिलाखिर मार्केट में लाया जा सकेगा। इसके साथ साथ एलर्जी से मुतासिरा अफराद को वो ये भी मशवरा देते हैं कि वो अपने मकानों को खुश्क रखें, फर्श को अक्सर साफ करें और बिस्तर की चादरों को गर्म पानी से धोएं। बहचे चलानी, उर्दू वीओए, वाशिंगटन।
आप आम तौर पर किसी मसवरी के बारे में सोचते हैं तो आपके जहन में पेन, ब्रशेज और एक कुशादा कमरा आता है जिसमें बड़ा सा कैनवस अवेजा होता है, लेकिन लॉस एंजलिस में पापाडेकिस मसवरी को एक नए ढंग से करते हैं, जैसे कि वो सूरज की रोशनी को मुहद्दब शीशे की मदद से लकड़ी के एक छोटे से टुकड़े पर तख्लीक करते हैं। इस हवाले से वॉइस ऑफ अमेरिका की नामानिगार जीनिया ड्यूलू की रिपोर्ट समाप्त फरमाइए। ये किसी आम स्कूल का ट्रिप नहीं और ना ही कोई फिजिक्स की क्लास, बल्कि यहाँ पर आर्टिस्ट माइकल पापाडाकिस बच्चों को मुनफरद आर्ट सिखा रहा है। एक तालिबा ईडन कहती है, इस तरीके कार में आप सूरज की रोशनी को मुहद्दब शीशे की मदद से लकड़ी के एक छोटे से टुकड़े पर नक्श बनाते हैं, और सूरज की रोशनी मुहद्दब शीशे से निकलती हुई अपना नक्श कागज पर भी डालती है। ये रोशनी इंतहाई तेज होती है, इससे आग लग सकती है। लकड़ी पर जब ये आग जलती है तो फिर भड़क कर शोला भी हो जाती है। ग्रैंड कहते हैं ये खासा खतरनाक फन है, लिहाजा इसलिए आपको शीशे की खास ऐनक लगाना पड़ती है, क्योंकि अगर आप ये ऐनक ना पहनेंगे तो आपकी आंखों पर बिला वास्ता सूरज की रोशनी पड़ेगी। पेंट्स और ब्रशेस की बजाय, जैसे कि बच्चों ने कहा कि ये आर्ट शीशे की मदद से लकड़ी के टुकड़े पर बनाई जाती है जिसमें सूरज की रोशनी बहुत अहम है। ताहम 2012 में जब माइकल एशिया के दौरे पर था तो उन्होंने महसूस किया कि मैं बारी किस्म के आर्ट से तक चुका हूँ। माइकल कहते हैं, मैं अपने इस मुसव्विरी के काम को कभी अपने पास नहीं रखता और ना ही अपनी मुसव्विरी को अपने साथ कहीं ले जाता हूँ। मैं जहाँ पर मुसव्विरी करता हूँ वहीं पर अपना काम छोड़ जाता हूँ, क्योंकि माइकल पापाडेक्स आर्ट के बगैर जिंदगी का तस्वीर भी नहीं करता। तो फिर इनका हल उन्होंने खुद ही ढूंढा। जब माइकल ऊंचे पहाड़ों पर होता है और कभी कभी बादल छा जाते हैं तो वो फिर पेंट ब्रशेस की मदद से मुसव्विरी करता है। इस तरह उन्होंने अपने फन को सिर्फ सूरज की रोशनी तक महदूद नहीं रखा है और तख्लीक के नए रास्तों को इख्तियार करते हैं। बहरहाल सूरज की रोशनी की मदद से मुसव्विरी करना एक नया तरीका है, वो इसको हेलीग्रोपी कहते हैं, जिसका मतलब है सन राइटिंग। माइकल कहते हैं, लाजमी तौर पर आप सूरज को अपने हाथ में पकड़ते हैं जो सूरज की मामूली शक्ल है, आप उन्हें कंट्रोल करते हैं, ये भी आपको कंट्रोल करता है, क्योंकि आप जिस तरफ जाते हैं तो आपको सूरज के साथ ही चलना पड़ता है। माइकल कहते हैं कि जिस दिन ज्यादा सूरज हो, आसमान पर बादल ना हो, तो उनकी मुसव्विरी की रफ्तार बढ़ जाती है। गुलरुख, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आपसे मुखातिब हैं।
पाकिस्तान में इस वक्त रात के 8, भारत में 8:30, और यहाँ हमारे स्टूडियोज़ की घड़ियों में सुबह के 10 बजने वाले हैं। ہمارے آج کے اس پہلے گھنٹے کے نیوز شو کا وقت اب ختم ہوتا ہے. اس کے ایڈیٹر تھیں یاسمین جمیل, پروڈیوسر انجم ہیرلڈ گل اور انجینئر راب میکلین. پاکستان کے وقت کے مطابق رات 10 بجے اور پھر 11 بجے خبروں کے 2 بلٹن آپ کے لیے پیش کیے جائیں گے. خالد حمید کو اس وقت تک کے لیے اجازت دیجیے گا اور اب پروگرام سنیے گا جہاں رنگ.